नमस्कार। बीमा सचेतना कार्यक्रमबाट बीमा सम्बन्धी विविध जानकारी प्रदान गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालले यो कार्यक्रम तयार पारेको हो। हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि अर्थात 7:25 बजेदेखि 15 मिनट यो कार्यक्रम सुन्न सक्नुहुन्छ। रेडियो नेपालको मीडियम वेभ फ्रिक्वेन्सी सँगै देशका विभिन्न स्थानमा रहेका रेडियो नेपालका एफएम रिले केन्द्रहरूबाट एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ।
साथै रेडियो नेपालको वेबसाइट www.onlineradionepal.gov.np लगन गरी यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। यसका साथै हाम्रो वेबसाइटको मल्टिमिडिया अडियोमा गएर यो कार्यक्रम तपाईँको फुर्सद अनुसार जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ।
आजको कार्यक्रममा बीमा क्षेत्रका विभिन्न गतिविधिका साथै सोही सेरोफेरोमा केन्द्रित रहेर नेपाल बीमा प्राधिकरणका कृषि तथा लघु बीमा तर्फका निर्देशक सुशील देव सुवेदीसँग गरिएको कुराकानी सुनाउनेछौ। कार्यक्रमको शुरूमा भने केही गतिविधिहरू।
नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स यही असार मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको छ। प्राधिकरणले 2079 कार्तिक 21 गते भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पूर्ण अभिकर्ता र सर्भेयरहरूलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो। तोकिएको समयभित्र इजाजत पत्र नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र स्वत रद्द हुने जनाइएको छ।
जीवन बीमा कम्पनीहरूले लघु बीमा लेख बिक्री बढ़ाएका छन्। लघु बीमा कम्पनीहरू संचालनमा आउने भएपछि जीवन बीमा कम्पनीहरूले लघु जीवन बीमा लेख बिक्रीलाई तीव्रता दिएका हुन्। चालू आर्थिक वर्षको ज्येष्ठसम्ममा जीवन बीमा कम्पनीहरूले 41,69,206 लघु बीमा लेख बिक्री गरेको बताइएको छ। यो गत आर्थिक वर्षको तुलनामा 20.32% बढ़ी रहेको छ। नेपाल बीमा प्राधिकरणले हाल संचालनमा रहेका बीमा कम्पनीहरूले लक्ष्य पूरा गर्न नसक्दा लघु बीमा कम्पनीको लाइसेन्स वितरण गरेको छ। प्राधिकरणले लघु बीमा गर्नकै लागि 3 जीवन बीमा र 4 निर्जीवन बीमा गरी 7 लघु बीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिसकेको छ। ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो ससानो रकमबाट आफू र आफ्नो परिवार, घर व्यवसाय, खेतीपाती, पशुपन्छी, जड़ीबुटी लगायतको बीमा गर्न सकुन् भनेर लघु बीमा कम्पनीको लाइसेन्स वितरण गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल कृषि प्रधान देश भएकाले कृषिको विकासबाट देशलाई समृद्ध बनाउन सकिने सरकारवालाहरूले जोड़ दिँदै आएका छन्। कृषि क्षेत्रको विकासका लागि कृषिको जोखिम न्यूनीकरणका साथै जोखिमका बेला आवश्यक पर्ने राहतका लागि कृषि बीमा कार्यक्रमलाई विशेष अभियानका रूपमा तीनै तहका सरकारले अगाडि बढ़ाउनु पर्ने खाँचो रहेको पनि विज्ञहरूले बताउने गरेका छन्। यसैबीच सरकारले पनि कृषि तथा पशुपन्छी बीमामा दिइँदै आएको अनुदानलाई निरन्तरता दिने बताएको छ। हालै प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भूषालले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी बीमाका लागि 95 करोड़ रूपियाँ विनियोजन गरेको बताउनुभयो।
कृषि बीमा र बीउ बीजनमा अनुदानका सम्बन्धमा कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान दिने कार्यक्रम खारेज गरिएको छैन। त्यसलाई निरन्तरता दिँदै त्यस प्रयोजनका लागि रु 95 करोड़ छुट्याइएको छ।
यस्तै कतिपय प्रदेश तथा स्थानीय सरकारले पनि कृषि बीमाका लागि बजेट छुट्याउने क्रम बढ़ेको छ। यसबाट क्षतिपछि राहतका नाममा सरकारले खर्च बेहोर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बीमा प्राधिकरणले जनाएको छ। बीमा गरिएका कृषि तथा पशुपन्छी क्षतिको व्ययभार बीमा कम्पनीले बेहोर्ने हुँदा अब बीमाको दायरामा सबैलाई ल्याउनै पर्ने प्राधिकरणको जोड रहँदै आएको छ। यिनै सेरोफेरोमा केन्द्रित रहेर आज हामीले नेपाल बीमा प्राधिकरणका कृषि तथा लघु बीमा तर्फका निर्देशक सुशील देव सुवेदीसँग कुराकानी गरेका छौं। सुन्नुहोस् प्राधिकरणका निर्देशक सुशील देव सुवेदीसँग हाम्रा सहकर्मी केशव ढुंगानाले गर्नुभएको कुराकानी।
हामी चालू आर्थिक वर्षको अन्तिम महिना 12 महिनामा छौ। यो आर्थिक वर्षको अन्तिम समय आइपुग्दा समग्र बिमाको दायरा कहाँ पुगेको छ?
बिमाको दायरा चाहिँ निरन्तर विस्तार भइरहेको छ र नेपालको सेवा उद्योगहरू मध्ये सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको उद्योगमा यो बिमा उद्योग पनि हो। र अहिले चाहिँ हामी यो कोरोनाको समस्या, आर्थिक मन्दीको समस्याका बावजुद पनि हामी सरदर 20% भन्दा बढ़ीको वार्षिक वृद्धि दर गरिरहेछौ। यस हिसाबले अहिले हामी हारहारी 44-45% चाहिँ पुगेका छौ जीवन बिमामा, र निर्जीवन बिमामा चाहिँ हामी 6-7% हाम्रो चाहिँ फैलिएको छ।
यो जीवन बिमाको दायरा त बढ़ी नै रहेको छ र संख्या पनि अलिक धेरै छ पर्सेन्टको आधारमा हेर्दा। निर्जीवन बिमाको क्षेत्र सरकारले जहाँ अलिकति बाध्यकारी बनायो, जस्तो सवारीको भन्नुहोस्, यिनीहरूले चाहिँ अलिकति राम्रो रिजल्ट दिएको छ, अरू चाहिँ नगर्ने छ, यसको कारण चाहिँ के होला?
अब जीवन बिमामा सरकारले बिमा गर्यो भने 40,000 करोगी आमदानीमा छुट गर्न सक्ने व्यवस्था गरेको छ। एकदमै ठूलो कारण चाहिँ यो एउटा हो, यो फैलिनुमा करमा हामीले 40% छुट पाउँछौ, होइन, करोगी आमदानीमा घटाउन पाउँछौ। निर्जीवन बिमामा यो खालको सुविधा राज्यले दिएको छैन। अनि निर्जीवन बिमा भन्ने चाहिँ कस्तो छ भने बिमाको प्रकृतिका हिसाबले पनि मैले केही घटना नभएसम्म पैसा फिर्ता पाउँदिन, जबकि जीवन बिमामा मैले लगानी गरेको हो, मैले बोनस सहित पैसा फिर्ता पाउँछु। बिमा गर्ने मान्छेको मृत्यु भयो भने उसको हकवालाले, र मृत्यु भएन भने बिमा परिपक्व भएपछि ऊ आफैले पैसा फिर्ता पाउँछ बोनससहित। भनेपछि त्यो लगानी हो। लगानी त मान्छेले पैसालाई बढाउनका लागि, वृद्धि गर्नका लागि गर्ने नै भए, त्यसैले यो मान्छेलाई कन्भिन्स गर्न पनि सजिलो भएर छिटो फैलियो। निर्जीवन बिमा चाहिँ पैसा फिर्ता केही घटना घटिहाल्यो भने पैसा पाउने, नभए नपाउने हुनाले पनि मान्छेलाई यो बिमा गर्न त्यति चासो भएन। र अर्को चाहिँ के छ भने निर्जीवन बिमामा राज्यले प्रोत्साहन गर्नका लागि विभिन्न नीतिहरू ल्याउनु पर्ने थियो जीवन बिमामा, जस्तो त्यो ल्याउन सकेको छैन अहिलेसम्म। तैपनि 2072 महाभूकम्पपछि निर्जीवन बिमामा स्वतः स्फूर्तै भए पनि बिमा गर्ने ट्रेन्ड बढेको छ, र यही वृद्धि दर हामीले कायम राखिराख्न सक्यौं भने आगामी 10 वर्षमा हामी निर्जीवन बिमाको विस्तारलाई पनि निकै माथि पुर्याउन सक्छौ भन्ने मलाई लाग्छ।
यो बिमाको दायरा बढ्नुमा हामीले कस्तो खालको बिमा पोलिसी बजारमा ल्याएका छौं त्यसले पनि अर्थ राख्छ। कहीँ कतै हाम्रो निर्जीवन बिमाको बिमालेख अथवा बिमाका पोलिसीहरू नै नेपाली समाजसँग नमिल्दो अथवा उनीहरूको भावनामा नछुने खालको पो हो कि? यो पोलिसी परिवर्तन गर्नेदेखि यो निर्जीवन बिमाको दायरा बढाउनका लागि प्राधिकरण के गरिरहेको छ अहिले?
अब सबभन्दा पहिला यहाँको प्रश्न हाम्रा पोलिसीहरू बजार योग्य छैनन् कि, बजारका लागि उपयुक्त छैनन् कि भन्ने छ। निर्जीवन बिमाका पोलिसीहरू अलमोस्ट लगभग धेरै पोलिसीहरू संसारभरि बिक्ने उस्तै खालका पोलिसीहरू हुन्, किनभने यसमा पुनर्बिमा हुन्छ, पुनर्बिमा कम्पनीहरू अधिकांश विदेशी छन्, उनीहरूले सपोर्ट नगरिकन यहाँ बिमा गर्न सकिन्न। त्यसैले बिमामा लेखिने शब्दावलीहरू, त्यसका वाक्यहरू चाहिँ सबै नै अन्तर्राष्ट्रिय रूपमा, विश्वव्यापी रूपमा उस्तै प्रकृतिका हुन्छन्। त्यसैले त्यो माटो सुहाउँदो हुन्छ हुन्न भन्ने भन्दा पनि संसारैभरि चल्ने हुनाले त्यसले सबैलाई कभर गर्छ, र नेपालका बिमा पोलिसीहरूले मानव निर्मित र प्राकृतिक सबै विपत्तिहरूको रक्षावरण गर्छ, एउटा या दुईटाको मात्र होइन, धेरै जसो बिमा लेखमा। त्यस कारणले गर्दाखेरि बिमा लेख आफैमा समस्या होइन। समस्या कहाँ छ भने हामीले निर्जीवन बिमालाई प्रोत्साहन गर्न के कति गर्न सक्यौं भन्ने कुरा चाहिँ समस्या हो। जस्तो म यहाँलाई भन्न चाहन्छु, स्थानीय तह या चाहिँ तपाईँको प्रदेश सरकार या संघीय सरकार हामीसँग छ, सरकारहरूले के कार्यक्रम ल्याए त बिमालाई प्रोत्साहन गर्न? जस्तो मोटरसाइकलमा थर्ड पार्टी बिमा अनिवार्य गरियो, होइन, त्यस्तै खालको वैदेशिक रोजगारमा जान जीवन बिमामा अनिवार्य गरियो भन्या जस्तै, घर बिमा अनिवार्य गरेको छ त? छैन नि। दुर्घटना बिमा अनिवार्य गरेको छ त? छैन नि, होइन। त्यस कारणले गर्दा मैले सेवासँग आबद्ध गरेर होस् अथवा करसँग आबद्ध गरेर होस् अथवा स्वतः स्फूर्त गर्ने तरिकाले होस्, राज्यका निकायहरूले बिमालाई बाँध्नका लागि, बिमाभित्र मान्छेलाई ल्याउनका लागि अप्रत्यक्ष वा प्रत्यक्ष रूपले बाध्य पार्नै पर्छ, पारिएन भने चाहिँ निर्जीवन बिमा स्वतः हुँदैन। अब यहाँको दोस्रो प्रश्न थियो प्राधिकरणले के गरिरहेछ भन्नुभएको छ। प्राधिकरण आफै चाहिँ सर्वाधिकार सम्पन्न निकाय होइन। हामी बिमाको नीति निर्माण गर्छौं, हामी बिमा कम्पनीहरूलाई हाम्रा नीतिहरू पालना गरे नगरेको बारेमा परीक्षण गर्छौं, जाँच गर्छौं, दण्ड सजाय गर्छौं, त्यो हो। तर राज्य सरकार मन्त्रालयहरूले गर्ने नीति निर्माणको काम चाहिँ तत्त्व मन्त्रालय अथवा सरकारले नै गर्न पर्यो। हामीले त्यसलाई बढाउनका लागि, निर्जीवन बिमा बढाउनका लागि हामी 200 भन्दा बढी पालिकाहरूमा हामी पुगिसक्यौँ। ती प्रत्येक पालिकामा गएर हामीले पढाएका छौँ जनप्रतिनिधिहरूलाई, हामीलाई चाहिँ उहाँसँग अन्तर्क्रिया छलफल गरेका छौँ। बिमा गर्दा यो महत्व हुन्छ, तपाईँले अनुदानको पैसा दिनु पर्दैन, बिमाले दिन्छ, अनुदानमा दिनुपर्ने पैसा तपाईँले सड़क बनाउन प्रयोग गर्न सक्नुहुन्छ भनेपछि उहाँले बिस्तारै आफ्नो कार्यक्रममा राख्न थाल्नु भएको छ। बिमा, कृषि बिमा गरिदिने, घर बिमा गरिदिने, दुर्घटना बिमा गरिदिने, यी सबै बिमाहरू चाहिँ बिस्तारै बिस्तारै पालिकाहरूले राख्दै जानुभएको छ। त्यसैले स्थानीय तह, मध्यम तह र संघीय तहले चाहिँ आफ्नो नीतिमा बिमा कार्यक्रम ल्याउनको लागि हामीले उहाँहरूलाई जागृत गर्ने हो, उहाँलाई सिकाउने हो, उहाँलाई फाइदा बताउने हो। र नीति बनाउने क्रममा उहाँलाई बिमाको नीति बनाउन कुनै अप्ठ्यारा छन् भने नीति बनाउन हामीले सघाइदिने हो। त्यसो भयो भने बिमा फैलिन्छ।
हामी वर्षायामको शुरूआती महिनामा पनि छौं, तर शुरूआतमै देशको पूर्वी भागमा वर्षाका कारण, बाढ़ी पहिरोका कारण ठूलो क्षति पुगेको समाचारहरू आइरहेको छ। त्यो क्षेत्रबाट बिमाको दावी भुक्तानी कतिको आएको छ, के छ अवस्था?
अब यो प्री मनसुनको बेलामा खास गरी पूर्वी पहाड़मा ठूलो क्षति भएको जानकारी हामीलाई पनि छ। खास गरी कोशी प्रदेशमा ठूलो क्षति भएको छ भन्ने विवरण छ। अनि कस्तो छ भने अहिलेको अवस्था यहाँलाई पनि जानकारी छ, एउटा नदीमा, पहाड़को नदीमा 5-6 जलविद्युतको साना ठूला आयोजनाहरू बन्छन् होइन, हामी हाइड्रोको बनाउँछौ। त्यसैले त्यो नदीको माथि मुहानमा कुनै ठूलो बाढ़ी आयो भने त्यसले सबै तलसम्म क्षति गर्छ, त्यस कारणले गर्दा एउटा घटनाले पनि ठूलो क्षति हुन्छ। अहिले हाम्रो जानकारीमा अरबौंको क्षति आएको छ भन्ने छ अनौपचारिक रूपमा, तर औपचारिक रूपमा उहाँले त्यसको स्थलगत लगत लिन बाँकी भएर होला अथवा लसको प्रारम्भिक एसेसमेन्ट गर्न बाँकी भएर होला, डिटेल विवरण हामीसँग आइपुगेको छैन।
यसैसँग बिमा गर्ने भनेको जोखिम हुन सक्छ, सम्भावित जोखिमलाई देखेर नै हो, तर बाढ़ी पहिरोकै जोखिम भएको ठाउँ अथवा अरू भने त्यस्तो जोखिम भएको ठाउँमा, जोखिमपूर्ण क्षेत्रहरूमा बिमा कम्पनीहरूले बिमा गर्न नमानिरहेको भन्ने गुनासोहरू आउने गर्छ। यस्तो गुनासो सम्बोधन गर्नको लागि, यसको समाधानका लागि प्राधिकरणले के गरिरहेको छ अहिलेसम्म?
अब प्राकृतिक विपत्ति जन्ने कुरामा बिमा कम्पनीहरूले बिमा गर्न नमानेको भन्ने चाहिँ प्राय हामीले सुनेका छैनौं, किनभने त्यसमा खासै धेरै ठूलो समस्या छैन। अब तपाईँको पहाड़मा आउने समस्या, पहिरोको समस्या अथवा तराईमा बाढ़ी अब डुबानले हुने समस्याका लागि बिमा कम्पनीहरूले आफूले तिर्न सक्दैनन् कि भनेर पुनर्बिमा पनि गरेका हुन्छ। अनि पुनर्बिमा कम्पनीले बिमालाई पैसा दिन्छ, केही क्षति भयो भने उसले अलिकति दिन्छ, बाँकी पुनर्बिमा आएर दिने हो, पुनर्बिमाबाट आएर दिने हो। त्यसकारणले त्यो केसमा समस्या हुन नपर्ने हो। तर अन्य किसिमका जस्तो कृषि पशुपन्छीका विषयमा चाहिँ तपाईँले भन्नुभएका कुराहरूमा केही सत्यता छ। बिमा कम्पनीहरूले त्यसमा चाहिँ नैतिक संकट धेरै देखिएको हुनाले त्यसलाई अलिकति छान्ने, सबै कस्टमरको सबै बिमितको नगरेर केही बिमितको नगर्ने छान्ने, जस्तो बारम्बार दाबी लिने मान्छेको नगर्ने होइन, अथवा चाहिँ एकदम सुक्खा आग लागि हुन सक्ने ठाउँको चाहिँ नगर्ने, यस्ता कुराहरू चाहिँ भइरहेको देखिन्छ। त्यो बाहेक अरू तपाईँको आग लागि सम्बन्धी बिमा या मोटर सम्बन्धी बिमा या इन्जिनियरिङ या हवाई बिमामा बिमा कम्पनीहरूले गर्दिन भनेर भनेको चाहिँ बिरलै देखिन्छ। तर कहिलेकाहीँ चाहिँ के हुनसक्छ भने एउटा मान्छेले बिमा गर्छ अनि हरेक वर्ष दावी लिन्छ, प्रत्येक वर्ष दावी गर्न जान्छ, अनि दावीको पनि कागज बनाएर जान्छ, उसले एकदम चिटिक्क कागज पारेर जान्छ भनेपछि त्यहाँ त शंका गर्न पर्यो। त्यस्तो केस चाहिँ अस्वीकृत हुन सक्छ। त्यसको अलावा सामान्य खालका केसहरू चाहिँ बिमा कम्पनीले नगर्ने गरेको भन्ने चाहिँ हाम्रो जानकारीमा छैन।
संसदमै पनि कुरा उठेको छ, बाँदरले बालीमा क्षति पुर्यायो, बिमा कम्पनीहरूले दिँदैनन्, बिमा गर्न मान्दैनन् भन्ने कुरा। यो कृषि बिमामा चाहिँ यो जंगली जनावरले क्षति पुर्याएको दावी दिने व्यवस्था छ कि छैन?
यो चाहिँ मैले पनि सुने, संसदमा कुरा उठेको सुने होइन। हाम्रो बिमा लेखले चाहिँ के भन्छ भने जंगली जनावरले खाएर माडेर उदिनेर जुनसुकै तरिकाले नष्ट गरेको छ भने त्यो पाइन्छ भनेको छ, र बाँदर पनि जंगली जनावर हो, हाम्रो परिभाषामा पर्छ। त्यस कारणले गर्दा बाँदरले खाएको वा उसले नष्ट गरेको कुरा नदिने भन्ने त प्रश्नै भएन, बिमा कम्पनीले दिन्छन् बिमा गरेको छ भने। अब यहाँको प्रश्न के रह्यो भने बिमा नै गर्दैनन्, त्यस्तो बाँदरले खाने सम्भावना भएको ठाउँमा बिमा नै गर्दैनन् भन्नुभएको केसमा चाहिँ कुन ठाउँ हो, त्यो कस्तो ठाउँ छ, त्यहाँ कस्तो किसिमको जोखिम छ, त्यो बिमा गर्ने मान्छेको व्यवहार कस्तो छ, अलि भर पर्छ। बाँदरले हरेक वर्ष बाँदरले खायो भनेर दावी गरिरहेको छ अनि हरेक वर्ष पैसा बढाएर दावी गरिरहेको छ, बाँदरको नाममा कुनै नक्कली दावी अथवा अतिरिक्त दावी लिन खोजेको, अतिरिक्त लाभ लिन खोजेको हो भने बिमा कम्पनी अवश्य पनि सजग हुन्छ। होइन, त्यस्तो छैन, सामान्य स्वाभाविक छ भने बिमा कम्पनीले बिमा नगर्ने कारणै छैन। अब बिमा कम्पनीको लागि बिमा नगर्नुपर्ने एउटै मात्र महत्वपूर्ण कारण के हो भने त्यो बिमा गर्ने मान्छेले बिमाको नाममा ठगी गर्छ कि भन्ने मात्रै हो। उसलाई त्यो शंका लाग्यो भने चाहिँ बिमा कम्पनीलाई एउटा अन्तर्राष्ट्रिय हाम्रो सिद्धान्त पनि हो, उसले चाहिँ एडभर्स सेलेक्सन भन्छ, विपरीत चीजबाट छनौट गर्नुपर्ने, उसले चाहिँ जाना जानी लस चाहिँ गर्छ यो मान्छेले, उसको नियतै बिमाबाट पैसा लिएर नाफा गर्ने फाइदा गर्ने छ भने चाहिँ उसले बिमा कम्पनीले अस्वीकार गर्न सक्छ, त्यस्तो केसहरू चाहिँ हुन सक्छ, नत्र भने बिमा कम्पनीले बिमा नगर्नुपर्ने कारण छैन। र यहाँलाई अतिरिक्त यो पनि कुरा बताऊँ कि तपाईँको हामीले 77 जिल्लालाई सबै निर्जीवन बिमा कम्पनीमा बाँडिदिएका छौँ कृषिको लागि, कृषि पशुपन्छीहरू जडीबुटीका लागि। आफूलाई परेको जिल्लामा उनीहरूले अनिवार्य रूपमा बिमा गर्नै पर्छ। यदि कसैले गरेको छैन भने प्राधिकरणमा कुनै पनि माध्यमबाट जानकारी गराउन सकिन्छ, उजुरी गर्न सकिन्छ। हामी त्यस्ता कम्पनीहरूलाई बिमा गर्नका लागि यहाँबाट निर्देशन दिने गरेका छौँ।
हामी लगभग अन्त्यमा छौँ। अन्त्यमा रेडियो सुनिरहनुहुने श्रोताहरूका लागि कृषि बिमा गर्दाखेरिमा सुरुदेखि कस्ता कस्ता कागज पत्रहरू तयार गर्नुपर्छ र दावी भुक्तानी लिने बेलामा त्यसको प्रक्रिया के हुन्छ, यसबारेमा छोटकरीमा जानकारी गराइदिनु।
सबभन्दा पहिला त कृषि बिमा गर्दाखेरि प्रस्ताव फारम तपाईँले बुझाउनुहुन्छ, त्यसपछि तपाईँले पोलिसी पाउनुहुन्छ। त्यो पोलिसीमा चाहिँ सर्त सुविधा सबै लेखिया हुन्छ। जस्तो गाई पाल्दाखेरि के गर्नुपर्छ, होइन, गाईको के अभिलेख राख्नुपर्छ, कुखुरा पाल्दाखेरि कुखुराको के मोटामोटी अभिलेख राखेर हुनुपर्छ, बाख्रा पाल्दा के छ, अनि मैले तरकारी बाली लाउँदाखेरि मैले के सामान्य कुरा हुन्छ, धेरै जटिल कुरा केही पनि हुँदैन, ती सबै चिजहरू अभिलेखहरू मैले मेन्टेन गर्नुपर्ने हुन्छ। जब तपाईँको नोक्सानी भयो भने मैले त्यो सँगसँगै फोटो खिच्न उहाँको मान्छे आउनुहुन्छ, कम्पनीको मान्छे फोटो र भिडियो लिन, उहाँहरू आउनु पाउनु भने हामीले फोटो भिडियो खिचेर पनि दिन पठाउन सक्छौँ, होइन। फोटो भिडियो खिचेर पठाइदिइसकेपछि र त्यो अभिलेख मैले प्रस्तुत गरेर दावी मागेपछि बिमा कम्पनीले ढिला गर्दैन, तुरुन्तै पैसा दिन्छ। तर हामीले बिमा लेख किन्दाखेरि जुन शर्तमा सही गरेका हुन्छौँ, यो शर्त मंजूर छ भनेर त्यो अनुसारको कागजपत्र त्यहाँ लेखेको कुरा प्रस्तुत गर्न सकेनौँ भने चाहिँ त्यो कागजपत्र कम्पनीले खोज्छ, त्यसको लागि चाहिँ अलिकति समय लाग्न सक्छ। सबै कागजपत्र त्यहाँ लेखेको पूरा गर्यो भने हामीलाई समय लाग्दैन।
उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका कृषि तथा लघु बिमा तर्फका निर्देशक सुशील देव सुवेदी, हाम्रा सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै। आदरणीय श्रोता, हामीलाई गत हप्ताको कार्यक्रम सुनेपछि केही श्रोताले आफ्ना जिज्ञासा रेकर्ड गराउनु भएको छ। समय अभावका कारण आजको कार्यक्रममा प्रस्तुत गर्न सकेनौ। आगामी असार 24 गते आइतबारको कार्यक्रममा ती जिज्ञासा र विज्ञको जवाब प्रस्तुत गर्नेछौ।
आजका लागि बीमा सचेतना कार्यक्रमको समय सकिने लागेको छ। हरेक हप्ताको आइतबार बिहान 7:25 बजे प्रसारण हुने यस कार्यक्रमका लागि तपाईँका कुनै जिज्ञासा वा बीमा सम्बन्धी केही प्रश्न भए हामीलाई लेखी पठाउन सक्नुहुन्छ। तपाई आफ्नै आवाजमा पनि बीमा सम्बन्धी कुनै जिज्ञासा रेकर्ड गराउन चाहनुहुन्छ भने मोबाइल नम्बर 98437-72490 फोन गरी तपाईँको आफ्नो नाम र सम्पर्क नम्बर टिपाउन सक्नुहुन्छ। हामीले तपाईँको जिज्ञासा रेकर्ड गरी विज्ञको जवाब सहित कार्यक्रममा प्रसारण गर्नेछौ। मोबाइल नम्बर फेरि एकपटक 98437-72490।
अब अर्को हप्ता आजकै समयमा कार्यक्रम बीमा सचेतनामा बीमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बीमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्रमणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ, केशव ढुङ्गाना र निर्मला भट्ट विदा हुन्छौ। नमस्कार।